अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
भेरी अञ्चल अस्पताल प्रति बिरामीहरूको गुनासो बढ्दै चिकित्सक तथा कर्मचारीको लापरवाहीले बिरामी र आफन्त हैरान।
सिमसार क्षेत्र संरक्षणमा बाँकेका स्थानीय जुट्दै राप्ती नदीका बाढी पीडितहरू सुरक्षित बास माग्दै नेपालगञ्जमा।
मध्यपश्चिम खुला दिशामुक्त घोषणाको अन्तिम तयारीमा बाँके सहित चार जिल्ला बाँकी कार्तिकभित्र घोषणा गर्ने तयारी।
र भाद्र 28 गतेदेखि राष्ट्र बैङ्कले दशैंका लागि नयाँ नोट बाँड्ने, बर्दियाका बाढी पीडितमा ज्वरोको संक्रमण।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा भेरी अञ्चल अस्पताल प्रति बिरामीहरूको गुनासो बढ्दै गएको खबर छ। पेट दुखेर असह्य भएपछि नेपालगञ्ज उपमहानगरपालिका 9 बस्दै आएकी सीमा थारू उपचारका लागि नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा पुग्नुभयो। छिटो र सस्तोमा उपचार पाइने आशामा उहाँ अञ्चल अस्पतालको इमर्जेन्सीमा पुग्नु भएको थियो, तर उहाँले सोचे जस्तो भएन। इमर्जेन्सीमा त सिकारु स्वास्थ्यकर्मी बाहेक अरू कोही थिएनन्। इमर्जेन्सीमा पुगेको धेरै बेरसम्म सोध्ने कोही नआएपछि उहाँ निजी क्लिनिकतर्फ निस्किनुभयो। इमर्जेन्सीमा चिकित्सक थिएनन्। एचए पढिरहेका भाइ बहिनीले अन्यत्र उपचार गराउन जानु स्थिति भनेर उल्टै सम्झाए। नेपालगञ्ज उपमहानगरपालिका 9 शान्तिनगरकी लक्ष्मी पौडेल छोरीको एक्सरे गर्न भेरी अञ्चल अस्पताल पुग्नुभयो। चिकित्सकले कम्मर मुनिको एक्सरे गर्न पर्चा बनाएका थिए, तर एक्सरेमा कार्यरत कर्मचारीले घाँटीको एक्सरे गर्ने तर्खर गरे। घाँटीको एक्सरे होइन भनेर रेडियोग्राफरसँग पटक पटक भन्दा समेत नमानेको उहाँले बताउनुभयो। यस्तै अर्को सन्दर्भमा गरिब असहाय ज्येष्ठ नागरिकका लागि स्थापना गरिएको सामाजिक सेवा इकाइबाट राम्रो सेवा नपाएको पनि सेवाग्राहीहरूको गुनासो छ। भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट वीरेन्द्र बहादुर चन्दलाई अस्पतालका कर्मचारी र चिकित्सकले नपत्याएका कारण अस्पताल छाडा जस्तै भएको सेवाग्राहीहरूको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकमा विश्वराज पसल डङ्गाले खबर लेख्नु भएको छ।
बाँके राप्ती सुनारी गाउँपालिका 5 बिनौनाको सामुदायिक वनमा रहेका सिमसार क्षेत्रको संरक्षणमा लागेका छन्। त्यहाँका स्थानीय सिमसार क्षेत्रको संरक्षणले विपन्न समुदायको जीविकोपार्जनमा समेत सहयोग पुर्याएको छ। सामुदायिक वनभित्रका सिमसारको पहिचान गरी स्थानीयले प्राकृतिक तालको संरक्षण थालेका हुन्। स्थानीयको सक्रियतामा 3 ताल संरक्षण गरी व्यवस्थित गरिएको छ। कन्नेश्वरी सामुदायिक वनमा पर्ने रिहार तालको संरक्षण गरी माछा पालन थालिएको हो। त्यस्तै बिनौनाकै सिद्धेश्वरी सामुदायिक वन समितिले पनि सिमसार संरक्षण अभियान चलाएको छ। बिनौनाको जुरपानी चिसो पानी क्षेत्र केही वर्ष अघिसम्म बाँकीमा प्रख्यात भए पनि संरक्षण अभावमा ताल सुकेपछि सिमसार क्षेत्रको संरक्षण थालिएको उहाँले बताउनुभयो। कन्नेश्वरी सामुदायिक वनभित्र व्यवहारिसे जस्तै बनेका 3 तालको पुनर्निर्माण पनि भएको छ। कान्तिपुरमा खबर छ।
आउँदो कार्तिकभित्र मध्यपश्चिमका सबै जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने तयारी गरिएको छ। अब हुम्ला, डोल्पा, मुगु र बाँकेलाई मात्र खुला दिशामुक्त घोषणा गर्न बाँकी रहेको छ। मध्यपश्चिममा सरसफाई अभियानको नेतृत्व गर्दै आएको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका अनुसार अब यस क्षेत्रका 4 जिल्ला मात्र खुला दिशामुक्त घोषणा गर्न बाँकी रहेका छन्। बाँकेमा अझै 10% घरमा शौचालय बन्न बाँकी छ। ललित बहादुर बुढाले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ।
जिल्ला अस्पतालमा ज्वरोका बिरामीहरूको संख्या भत्तै बढेको छ। यो बर्दियाको खबर हो। बाढीग्रस्त क्षेत्रका स्थानीय उपचारका लागि आउन थालेपछि जिल्ला अस्पतालको जनरल वार्ड भरिभराउ भएको छ। अहिले बाढी प्रभावित क्षेत्रका दैनिक 20-25 जना बिरामी जनरल वार्डमा भर्ना हुन थालेको अस्पतालले बताएको छ। साउन अन्तिम साता बबईमा आएको बाढीबाट विस्थापित परिवारमा भाइरलको प्रकोप बढेको हो। निर्मल घिमिरेले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यसैबीच नेपाल रेडक्रस सोसाइटीले बबई नदीको बाढीबाट क्षति बेहोरेका पीडितलाई 70,00,000 रुपियाँ बराबरको गैर खाद्य सामग्री सहयोग गरेको छ। रेडक्रस केन्द्रको सहयोगमा 7,000 रुपियाँका दरले पूर्ण क्षति बेहोरेका 1,000 घर परिवारले गैर खाद्य सामग्री प्राप्त गरेका हुन्। यता बाँकेका विभिन्न नदी खोला र नालामा साउन अन्तिम साता आएको बाढीले करिब 16 करोड रुपियाँ बराबरको पूर्वाधारमा क्षति पुर्याएको छ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन सकिएको 2 महिनाभन्दा बढी भइसक्यो। वडा स्तरका जनप्रतिनिधिले पदभार गरेदेखि नै वडा कार्यालय सञ्चालनमा आएको हो। सबै स्थानीय तहका वडा कार्यालय स्थापना भए पनि कर्मचारी पूर्ति भने अझै हुन सकेका छैनन्। कञ्चनपुरको खबर भवानी भट्टले कान्तिपुरमा लेख्नु भएको छ।
आगामी दसैँ तिहार लगायतका पर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले नयाँ नोट बजारमा ल्याउने भएको छ। नेपाल राष्ट्र बैङ्क नेपालगञ्जका अनुसार दसैँका लागि आगामी साता बुधबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैङ्क नेपालगञ्जका अनुसार राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्कबाट नयाँ नोटहरू साट्न पाइनेछ। मध्यपश्चिमका विभिन्न 13 जिल्लामा नेपालगञ्जबाट भदौ 28 गतेदेखि नै नयाँ नोट वितरणका लागि आवश्यक व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैङ्कका नेपालगञ्जका निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
काठमाडौँपछि देशको दोस्रो ठूलो धावन मार्ग रहेको धनगढी विमानस्थलमा जहाज पार्किङको अभाव देखिन थालेको छ। 2 जहाज पार्किङ क्षमता भएको धनगढी विमानस्थलमा दैनिक नियमित 6 उडान हुन थालेपछि पार्किङ समस्या हुन थालेको हो। 1 महिना अघिसम्म 3,000 उडान हुने धनगढी विमानस्थलमा हिजोदेखि 6 उडान नियमित भएका छन्। दिलबहादुर छत्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। निकुञ्ज घुम्नका लागि बाह्यसँगै आन्तरिक पर्यटक पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ। आर्थिक वर्ष 2074-75 साउन महिनादेखि यता हालसम्ममा बर्दिया राष्ट्रिय निकुञ्जमा 389 पर्यटक भित्रिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभएको खबर भावुक योगीले दैनिक नेपालगञ्जमा लेख्नु भएको छ। यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको शिवदल गणका नेपाली सेनाले पूर्व पश्चिम राजमार्ग र कोहलपुर सुर्खेत सडक खण्ड अन्तर्गत रत्न राजमार्गमा गुट्ने सवारी तथा यातायातका साधनलाई चेक जाँचमा कडाई गरेको छ। तीव्र गतिमा हिँडेका बस, ट्रक, जीप, मोटरसाइकल लगायतका सवारी साधनले चित्तल बन्देल लगायतका वन्यजन्तुमा ठोकिएर दुर्घटना बढेको भन्दै निकुञ्ज सुरक्षार्थ राजमार्गमा खटिएको नेपाली सेनाको शिवदल गण चेकपोस्टका सेनाले सवारी तथा यातायातका साधनको चेक जाँचमा कडाई सुरु गरेका हुन्। दैनिक नेपालगञ्जमै खबर छ। पश्चिम डायरीमा नेपालगञ्जलाई प्रदेश नम्बर 5 को राजधानी बनाउने विषयमा दलहरूको धारणा।
प्रदेशको राजधानी नेपालगञ्ज बन्नुपर्छ भन्ने हाम्रो धारणा हो र कसैले पनि इन्कार पनि गर्न सक्दैन। जहाँसम्म तपाईँको त्यो उसको सेन्टर पर्ने कुरा हो, सेन्टर पर्ने कुरा चाहिँ हो भनेदेखि दाङमा राख्नुभन्दा त नेपालगञ्ज राख्नु उपयुक्त हुन्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटी का लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081-520-570, 98-496-2624, 98-625-20-705 र 98-587-50-132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने, बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-82-63-389।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10, कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्जलाई प्रदेश नम्बर 5 को राजधानी बनाउने विषयमा केही समय अगाडि चर्चा भए तापनि अहिले सबैको मौनता छ। दाङ र बुटौललाई प्रदेश नम्बर 5 को राजधानी बनाउने भन्दै त्यहाँका स्थानीय तथा अगुवाहरूले आवाज उठाइरहेका छन्। नेपालगञ्ज भने यो सन्दर्भमा सुते जस्तै छ। औपचारिक रूपमा मौन बसेका बाँकेका दलहरूको धारणा चाहिँ के हो त? सुनौ कमला हमालको रिपोर्ट।
केही दिन अघि मात्र एमाले बाँकेका एक जिम्मेवार नेताले प्रदेश नम्बर 5 को राजधानी दाङलाई बनाउनु पर्ने सहमतिमा फेसबुकमा स्टाटस लेख्नुभयो। उहाँको स्टाटस पछि फेसबुकमा नेपालगञ्जमै राजधानी हुनुपर्छ भनेर खासै चर्चा छैन। राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेल भने नेपालगञ्जमा राजधानी बनाउने विषयमा दलहरूमै एकरूपता नभएकाले यसको चर्चा हुन नसकेको स्वीकार्नुहुन्छ।
लबिङ गर्ने पक्ष, राजनीतिक पकड, हरेक कुराको यहाँ अभाव देखियो बाँकेमा। कि जुन किसिमको अरू ठाउँहरूमा देखिएको कसरी राजनीतिक हरेक कुराले यो हाम्रो ठाउँ हो, यस ठाउँलाई हामीले बनाउनुपर्छ भन्ने कुरा, त्यो कुराहरू बाँकेमा देखिएन। यहाँका सबै राजनीतिक पार्टीहरूको पनि एकरूपता देखिएन। यहाँको नागरिक समाज अगुवाहरूको पनि एकरूप नभएर मलाई लाग्छ यी कुराहरूमा पकड नहुन सकेको हुन्छ। अहिले पूर्वाधारको कमी छैन बाँकेमा। यदि सबै एकजुट भएर जाने हो भने मलाई लाग्छ सम्भावनाका धेरै कुराहरू छ र बाँकेमा राजधानी उपयुक्त पनि हुन्छ भन्ने हाम्रो धारणा।
प्रदेश नम्बर 5 को राजधानी बनाउने विषयमा बहस चलिरहँदा बाँके जिल्लावासी पनि मौन छन्। राजधानीका विषयमा सरकारले तोक्ने भएकाले बहस हुन नसकेको टिप्पणी गर्नुहुन्छ राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ता।
यो कारणले नेपालगञ्ज उपयुक्त छ, राजधानी हुनुपर्छ, त्यो कुरालाई प्रदेश सभाले स्वीकार गर्नु पर्यो। राज्यपालले मात्रै स्वीकार गरेर त्यो कुरा सम्भव छैन। सर्वदलीय सहमति गराउन हामीले पटक पटक प्रयास गर्यौं। हामीले एमालेको रत्न खत्रीजीलाई त्यसको संयोजकै बनायौं नि। कानूनले, संविधानले प्रदेश सभालाई त्यो अधिकार दिएको छ। त्यसको लागि हामी संघर्ष गर्न सर्वदलीय सहमति बनाऊ, सर्वदलीय भएर अगाडि बढौं, हाम्रा नेताहरूलाई बुझौं। किनभने हाम्रो नेतामा बाँकेकै नेता त छैनन् नि। बुटवलको नेताले के भन्ला, तपाईँको भैरवाको नेताले के भन्ला, तपाईँको कपिल वस्तुको नेताले के भन्ला, तर जहाँसम्म मेरो पर्सनल कुरा छ या मेरो पार्टी बाँकेको कुरा छ, हामीहरू नेपालगञ्ज भन्दा अरू बेटर भन्ने त कुरै आउँदैन नि तपाईँको।
माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेल समग्र जनताको उपयुक्तलाई ध्यानमा दिनुभन्दा पनि शक्ति केन्द्र बढी प्रयोग चलखेल गर्ने हुँदा बाँकेमा चर्चा नभएको तर्क गर्नुहुन्छ।
सबभन्दा उपयुक्त कहाँ हुन्छ भन्ने कुरा सोच्नु पर्यो। त्यो सोद्धाखेरि चाहिँ कसैले पनि इन्कार गर्न नसक्ने ठाउँ भनेको चाहिँ प्रदेशको राजधानी नेपालगञ्ज बन्नुपर्छ भन्ने हाम्रो धारणा हो।
नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला पहल गर्ने कुरा त कता हो कता, बाँकेमा राजधानीको पहुँच नै छैन भन्नुहुन्छ। त्यसैले बहस गर्नुको कुनै फाइदा नभएको उहाँले बताउनुभयो।
अहिले नेपालगञ्जलाई प्रदेश सभाको बहुमतले बनाउन सक्ने अवस्था मैले देखेको छैन, किनभने हाम्रो यदि यो क्षेत्रतिरका संख्या कम छ र अब जुन जिल्लाको जो मान्छे रहन्छ प्रतिनिधि उसले आफ्नै ठाउँ क्षेत्रलाई हेर्छ, तर हामीले बिचो बिचमा पर्ने गरी राज्यको पुनर्संरचना गर्ने, राज्यलाई नयाँ ढङ्गले चाहिँ विकास गर्ने कुरा हामी गर्ने, तर चाहिँ हामी हिजोको जस्तो एक क्षेत्र एक छेउतिर गर्ने कुरा त्यो वैज्ञानिक कुरा हुँदैन। त्यसो भएको हुँदा पूर्व त हाम्रो चाहिँ नवलपरासीबाट आउँदा पनि 2-2.5 घन्टामा पुगिने, हामी पनि 2-2.5 घन्टामा पुगिने, त्यो ठाउँ केन्द्रबिन्दुमा राज्यको राजधानी बनाउनु पर्छ, राज्यको केन्द्र बनाउनु पर्छ, तर बाँके जिल्लालाई आर्थिक हबको रूपमा विकास गर्नुपर्छ।
बाँकेमा पूर्वाधार सबै निर्माण भएको र सबै क्षेत्रको पायक पर्ने क्षेत्र हुँदाहुँदै पनि राजधानी बनाउने विषयमा कसैले मुख खोलेका छैनन्। यस विषयमा नेपाली काङ्ग्रेस बाँकेकी अध्यक्ष किरण कोइराला भने यस्तो बताउनुहुन्छ।
बुटुलमा पनि त्यस्तो केही छैन, तर के छ भने यहाँ चाहिँ जुन पूर्वाधार हुनुपर्ने हो त्यो सब भइसकेको हुनाले राजधानी बनाउँदाखेरि त्यो उपयुक्त हुन्छ जस्तो लाग्छ, किनभने अब मेडिकल कलेज छ, क्याम्पस छ, अब धेरै चाहिँ विकास भइसकेको छ, जनतालाई यो राजधानी बनाइदिँदाखेरि त्यो अहिलेसम्मको प्र्याक्टिसमा यो राजधानी जस्तै काम गर्यो हो, तर अब चाहिँ के हुन्छ भने यसलाई राजधानी बनाइदियो भने यो सबैको मतलब सबैको चाहिँ सबैलाई चाहिँ कम्फर्टेबल हुन्छ जस्तो लाग्छ। तर के छ भने सुर्खेत भयो, दाङ भयो, बुटवलको तुलनामा कम्पेरिटिभली बाँकी यो नेपालगञ्ज नै सबै कुराले पर्फेक्ट भएको हुनाले यसमा धेरै राजधानी बनाउँदाखेरि धेरै लगानी गर्नु पर्दैन जस्तो मलाई लाग्छ।
बाँकेको नेपालगञ्जमा प्रदेश नम्बर 5 को राजधानी बनाउने विषयमा भने कसैले मुख खोल्न सकेका छैनन्। सरकारले तोक्ने भएकाले नबोलेको दलहरूको प्रतिक्रिया दिएका छन्। अन्य माग पूरा गर्न तछाड मछाड गर्ने आन्दोलनमा उत्रने राजनैतिक दल नेपालगञ्जलाई प्रदेशको राजधानी बनाउने विषयमा एक ठाउँमा आउन सकेका छैनन्। सम्भावना बोकेको क्षेत्र भए तापनि अन्य ठाउँमा सहमति जनाउँदा प्राप्त गर्न सक्ने अवसर पनि गुम्ने हुँदा यसबारे सबै सचेत बन्ने कि।
दैलेखको 8-8 खिड्की जिउलामा बलात्कारपछि किशोरी हत्या विरुद्धमा नागरिक आन्दोलित भएका छन्। तिला गुफा नगरपालिका 5 खल्का गाडकी 18 वर्षीय मनशोभा नेउपानेलाई एक युवकले बलात्कारपछि हत्या गरेको सार्वजनिक भएपछि नागरिक समाज आन्दोलित भएको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका 1 का 32 वर्षीय ट्रक चालक लक्ष्मी प्रसाद आचार्यले एक होटलमा बन्धक बनाएर बलात्कारपछि हत्या गरेको आरोपमा स्थानीय आन्दोलित भएका हुन्। पवित्र कुमार शाहीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पटक पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ। एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिन्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा अभाव भएको हो। अक्सिजन सकिएका कारण हाड जोर्नीका मात्र 15 जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनु परेको मेडिकल निर्देशक डाक्टर पूजन रोकायाले बताउनुभयो। कालीकोटको गगनी खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि यस्तो समस्या भएको हो।
ग्रामीण क्षेत्रमा म्याद सकिएका खाद्य वस्तुको बिक्री भत्तै बढेको छ। यो सल्यानको खबर हो। जिल्ला प्रशासनको अनुगमनको मुख्य व्यापारी केन्द्रमा मात्र हुने भएकाले ग्रामीण भेगमा व्यापारीको मनोमानी भएको हो। ग्रामीण क्षेत्रका उपभोक्ताले उपभोग्य सामग्रीको खरिद गर्दा म्याद भए नभएको बारे ध्यान नदिने हुँदा अखाद्य वस्तुको बिक्री बढ्दै गएको खबर कान्तिपुरमा छ।
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा नेपालगञ्जमा हिजोदेखि मध्यपश्चिमाञ्चल कोका कोला मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय छात्र छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ। पहिलो खेलमा महिलाहरूको कैलाली श्री सङ्कटा सरस्वती अन्नपूर्ण निवामीले बाँकेको नवज्योति पब्लिक हाईस्कुललाई 5-6 का विरुद्ध ट्राई ब्रेकरमा हराएर जित निकालेको थियो।
विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयको कमजोरीका कारण जाजरकोटको छेडागाड नगरपालिका 1 झाप्रा स्थित बाल माध्यमिक विद्यालयमा 2 प्रधानाध्यापक नियुक्त भएका छन्। व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले छुट्टा छुट्टै व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेपछि यस्तो समस्या भएको हो। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा सामाजिक जवाफदेताका लागि युवाको भूमिका।
आफ्नो कार्यक्रमहरू जे आहा त्यसमा चासो राख्न पर्यो, काम भएछ कि भएन भनेर त्यसको लागि पनि हामीले थाहा पाउनु पर्यो। समाजमा केही काम गर्नको लागि बजेट त पर्छ, तर त्यसको त्यो बजेट सही ठाउँमा सदुपयोग भएछ कि भएन भनेर त्यो कुरा हामीले थाहा पाउन खोज्नु पर्यो। त्यसलाई त्यतिकै हराउन दिनु भएन।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
Hyundai Traffic Safety।
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61% कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी Hyundai नेपालको सामाजिक प्रयास।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। प्रश्न गर्दा मात्रै पनि सामाजिक जवाबदेहिता कायम गर्न मद्दत पुग्ने भएकाले युवाहरूको भूमिकालाई महत्त्वका साथ हेरिएको छ। यसैबीच हामीले सामाजिक जवाबदेहितामा युवाको भूमिका के हुन्छ भनेर विभिन्न जिल्लाका युवाहरूको भनाई सङ्कलन गरेका छौँ। सुनौ आजको नागरिक आवाज।
म टिकाराम घरती मगर, रोल्पा त्रिवेणी गाउँपालिकाबाट। सरकारको मुख ताक्ने, सरकारले नै हामीले चाहिँ केही गरिदियोस् भन्ने चाहिँ भावना हुन्थ्यो। तर चाहिँ यो चाहिँ पनि समाजमा चाहिँ साह्रै एउटा उत्तरदायित्व अकाउन्टेबिलिटी छ। हामीले पनि आफै पनि अवेरनेस भएर छ, अगाडि बढ्नुपर्छ।
त्यही मेरो नाम धनमायन पाली, घर त्रिवेणी गाउँपालिका दिसिङ रुतुरुकु। आफूले सल्लाह सुझाव दिने, आफूले जाने कुरा सबैलाई सुनाउने, जाने कुरा सल्लाह सुझाव सबै दिने, कति बजिरहे गाउँमा अनि पछि सल्लाह छ सबै दिन।
मेरो नाम यमुना सुवेदी, मेरो घर नौ बहिनी गाउँपालिका वार्ड नम्बर 8 प्युठान। युवाहरू हामी सबै जागरुक हुनु पऱ्यो, एउटाले मात्र गरेर पनि केही हुँदैन। हामीले जनचेतना जगाउनु पऱ्यो गाउँमा, आफ्नो कार्यक्रमहरू जे आ त्यसमा चासो राख्न पऱ्यो। काम भएछ कि भएन भनेर त्यसको लागि पनि हामीले थाहा पाउनु पऱ्यो। समाजमा केही काम गर्नको लागि बजेट त पर्छ, तर त्यसको त्यो बजेट सही ठाउँमा सदुपयोग भएछ कि भएन भनेर त्यो कुरा हामीले थाहा पाउन खोज्नु पऱ्यो। त्यसलाई त्यत्तिकै हराउने दिनु भएन।
रुकुम बाँफीकोट गाउँपालिका वडा नम्बर 5। समाजमा भएका समस्याहरू, बाटो, खानेपानी जस्ता समस्या जे आम समाजका लागि हुन्छ समस्या, त्यो सरकारवाला निकाय सरकारसम्म पुर्याउने, सरकारमा के भइराखेको छ र सरकारमा भएको कामलाई जनता समक्ष पुर्याउने, जनतालाई यो काम सरकारले गरिराखेको छ र यो कुरा मन पर्छ पर्दैन तपाईँलाई, यो कुरा भइराखेको छैन भनेर जनतालाई जानकारी दिने, युवाको तर्फबाट यो गर्नुपर्छ जस्तो लाग्छ।
मेरो नाम धनराज राणा, छत्रेश्वरी गाउँपालिका वडा नम्बर 7 सल्यानी। स्थानीय निकायमा भएका कमी कमजोरीहरूलाई सम्बन्धित निकायसम्म पुर्याउनु पहिलो कुरा, अनि त्यस सम्बन्धित निकायबाट सरकारहरूलाई समस्या पुर्याउनु।
नाम नारायण कार्ति, त्रिवेणी गाउँपालिका 2 रोल 7 रोलपादेखि। युवाको भूमिका अब समाजमा रहेका विभिन्न समस्याहरू हुन्छ नि त, त्यसलाई चाहिँ सरकार सामु यस्तो यस्तो समस्याहरू छ भनेर जानकारी गराउने।
मेरो नाम शान्ता चन्द आरसी हो, सल्यान। सरकारले दिएको बजेट हाम्रो गाउँ टोलमा कहाँसम्म आएको छ, कसको हातमा आएको छ, त्यो बुझेर अनि त्यसलाई निगरानी गर्ने हाम्रो त्यो कर्तव्य हुन्छ जस्तो लाग्छ।
दियालो र टुकीले गुजारा चलाउँदै आएको कर्णालीमा अब राष्ट्रिय प्रसारण लाइन जोडिने भएको छ। विद्युतको पहुँच नहुँदा सल्यानको सल्लाहको दियालोको भरमा गुजारा चलाइरहेका कर्णालीवासी विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडिन थालेपछि हर्षित भएका हुन्। ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले साता अघि जुम्ला पुगेर राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि तयारी भइसकेको जनाएपछि कर्णालीवासीमा उत्साह छाएको हो। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
राप्ती बाढी पीडितले हिजो नेपालगञ्जमा प्रदर्शन गरेका छन्। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण राप्ती नदीले वर्षेनी गर्दै आएको डुबान, कटान र पटान समस्या समाधानको माग गर्दै प्रदर्शन गरिएको हो। लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिको अगुवाईमा भएको प्रदर्शनमा राप्ती सुनारी, डुडुवा र नरेनापुर गाउँपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। उनीहरूले बजारको विभिन्न भागको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले साउन 28 गते राप्ती नदीको निकास ग्यास अवरुद्ध गरेर एकैपटक खोलेको आरोप रहेको शिक्षा शिक्षा आयोजनाका कर्मचारीहरूलाई बाढी पीडितहरूले कारवाहीको माग समेत गरेका छन्।
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले विकटमा नेपाल टेलिकमको पहुँच बढाउन निर्देशन दिनुभएको छ। उहाँले विकट क्षेत्र अझै पनि सञ्चारको सुविधाबाट विमुख रहेको भन्दै तत्काल आवश्यक स्थानमा टेलिकमका टावर थपेर सञ्चारको पहुँच गाउँ गाउँमा पुर्याउन कर्मचारीलाई निर्देशन दिनुभयो। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
रेडक्रस सबै ठाउँमा सबैका लागि भन्ने मूल नाराका साथ 54 नेपाल रेडक्रस दिवस बाँके जिल्लामा मनाइएको छ। नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत रहेका 14 उपशाखाहरूले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएका हुन्। यस्तै रुकुमको खबरमा पूर्वी रुकुम स्थित भूमे गाउँपालिकाले दुई भाषामा नागरिक बडापत्र बनाउन लागेको छ। गाउँपालिका कार्यालय र सबै 9 वडामा नेपाली र मातृभाषा मगर खाम भाषामा बडापत्र राख्ने निर्णय गाउँ कार्यपालिकाले गरेको छ।
दैलेखको 8-20 नगरपालिकामा मदिरा नियन्त्रण गर्न कार्यविधि बनेको छ। नगरपालिकाको विशेष बैठकले मदिरा नियन्त्रणका लागि कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
मत्स्य व्यवसायमा संलग्न बर्दियाका किसान संगठित भएका छन्। मत्स्य किसान व्यवसाय संघको पहिलो अधिवेशनले गणेश शर्मा लम्सालको अध्यक्षतामा 11 सदस्यीय समिति बनाएको छ। संघका उपाध्यक्षमा दीपकलाल श्रेष्ठ, सचिवमा लक्ष्मीप्रसाद थारू, सहसचिवमा तेजेश्वर थारू र कोषाध्यक्षमा खुशीराम थारूलाई चयन गरिएको छ। यस्तै जाजरकोटको खबरमा छेडागार नगरपालिका स्थित बालमावि झाप्राका विद्यार्थी न्याय खोज्न सदरमुकाम पुगेका छन्। शिक्षक पृथ्वीबहादुर सिंहले कक्षा कोठामा कुट्नुका साथै मानसिक यातना दिएपछि उनीहरू सदरमुकाम जान बाध्य भएका हुन्।
स्थापना कालदेखि नै विद्यार्थी र प्राध्यापकका छुट्टा छुट्टै आन्दोलन र तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ। कहिले प्राध्यापकहरूको आन्दोलन त कहिले विद्यार्थीहरूको तालाबन्दीले यहाँको पठन पाठन ठप्प भएको हो। यसले भौतिक संरचना विस्तार लगायतका कार्यक्रम पनि रोकिएका छन्। भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, अस्पतालहरूबाट निस्कने फोहर व्यवस्थापन गर्ने उपायका विषयमा आजको नागरिक मत केन्द्रित छ। सुनौ नेपाली काङ्ग्रेस बाँकेका जिल्ला सदस्य सुदीप नरसिंह राणाको विचार।
अब यो अस्पतालबाट निस्किने फोहोरहरूलाई व्यवस्थापन गर्नको लागि अब विशेष गरी अब अस्पताल म्यानेजमेन्टले नै त्यसको चाहिँ जिम्मेवारी लिनुपर्ने हो। किनभनेपछि अब आम्दानी पनि अस्पतालले राख्ने अनि फोहोरभरि चाहिँ जथाभावी त्यता फालेर चाहिँ दुनियाँभरिको रोगहरू फैलाउने कुरा हुँदैन। ती सम्बन्धित निकायहरूले नै जहाँबाट फोहोर निस्किन्छ त्यसको चाहिँ व्यवस्थापन त्यसैले गर्नुपर्ने पहिलो कुरो। अब दोस्रो कुरो यसको लागि चाहिँ नागरिक पनि अलिकति जिम्मेवार बन्नुपर्छ। नागरिकले पनि आफ्नो छेउछाउमा फोहोर सोहोर कसैले ल्याएर फाल्यो भन्दैमा, डम्पिङ गर्यो भन्दैमा त्यसको लागि आवाज उठाउने, त्यसको लागि त्यसलाई चाहिँ सम्बन्धित कहाँ हो त त्यसको त्यो डम्पिङ साइट कहाँ हो त्यो डम्पिङ साइटसम्म पुर्याउनको लागि त्यसको लागि अब नागरिकको तिरबाट पनि आवाजहरू आउनु पर्यो। अब तेस्रो कुरा चाहिँ अब अहिले 20 वर्षपछि अब एउटा स्थानीय सरकार बनि पनि सकेको छ, स्थानीय जनप्रतिनिधिहरू आइ पनि सकेको छन्। अब यो महानगरपालिका अन्तर्गत पर्छ भने अब महानगरपालिकाको पनि मुख्य जिम्मेवारी हुन्छ। त्यसपछि अब नगरपालिका अन्तर्गत पर्छ भने नगरपालिकाको पनि जिम्मेवारी हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भेरी अञ्चल अस्पताल प्रति बिरामीहरूको गुनासो बढ्दै चिकित्सक तथा कर्मचारीको लापरवाहीले बिरामी र आफन्त हैरान।
सिमसार क्षेत्र संरक्षणमा बाँकेका स्थानीय जुट्दै, राप्ती नदीका बाढी पीडितहरू सुरक्षित बास माग्दै नेपालगञ्जमा।
मध्यपश्चिम खुला दिशामुक्त घोषणाको अन्तिम तयारीमा बाँके सहित 4 जिल्ला बाँकी कार्तिकभित्र घोषणा गर्ने तयारी।
र भाद्र 28 गतेदेखि राष्ट्र बैङ्कले दशैंका लागि नयाँ नोट बाँड्ने, बर्दियाका बाढी पीडितमा ज्वरोको संक्रमण।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज भाद्र 20 गते मङ्गलबार, भाद्र शुक्ल चतुर्दशी, सेप्टेम्बर 5 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।